بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے آدرنیہ شروتا زہرا زیدی اور ساتھیوں کا سلام سویکار کیجیے۔ شروتاؤں، آج کے کاریکرم کا شبھ آرمبھ پوتر قرآن کے سورہ حجرات کی چھٹی اور ساتویں آیتوں کی تلاوت اور انواد سے کیا جا رہا ہے۔ قاری ہیں شری عبد الباسط۔
بسم الله الرحمن الرحيم۔ يا أيها الذين آمنوا إن جاءكم فاسق بنبأ فتبينوا
اللہ کے نام سے جو اتین کرپاشیل اور دیاوان ہے۔ ہے ایمان والو، یدی کوئی ادھرمی کوئی خبر لے کر آئے تو چھان بین کر لیا کرو، ایسا نہ ہو کہ تم کسی گٹ کو انجانے میں کوئی ہانی پہنچا بیٹھو اور پھر تمہیں اپنے کیے پر پشچتاپ ہو۔ اور جان لو کہ تمہارے بیچ ایشور کے پیغمبر موجود ہیں۔ بہت سی باتیں ایسی ہیں کہ یدی پیغمبر ان میں تمہارا کہا مان لیا کریں तो उल्टे तुम ही कठिनाई में पड़ जाओ, परंतु ईश्वर ने तुम्हें ईमान का प्रेम दिया है और उसे तुम्हारे हृदयों में सजा दिया है और कुफ्र, उल्लंघन और अवज्ञा को तुम्हारे लिए अप्रिय बना दिया है, और ऐसे ही लोग ईश्वर के अनुग्रह और उपकार से सही मार्ग पर हैं।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। आज मंगलवार है, दई की 14, जनवरी की 4 और जमाद इस्लामी की 1 तारीख। श्रोताओ, हमारा ये कार्यक्रम आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9390 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमें आशा है कि हमारा आज का प्रसारण भी आपको अवश्य पसंद आएगा। पत्र व्यवहार के लिए हमारे पते नोट कर लें। हमारा ईमेल एड्रेस है hindi@wsdotirib.ir, जबकि ताज़ा समाचारों से अवगत होने के लिए वेबसाइट का पता है parstoday.com/hi। श्रोताओं, हमारे आज के कार्यक्रम की रूपरेखा नोट कर लें। सदा की भांति आप सबसे पहले समाचार सुनेंगे, उसके पश्चात कार्यक्रम होगा अनमोल बातें, उसके पश्चात आप सुनेंगे दैनिक कार्यक्रम राजनीतिक चर्चा, जिसके पश्चात आप सुनेंगे साप्ताहिक कार्यक्रम ईरान भारत संबंध, और सभा का अंतिम और साप्ताहिक कार्यक्रम होगा कुरानी किस्से। श्रोताओ, ये तो थी हमारे आज के कार्यक्रम की रूपरेखा, और अब आप कुछ ही क्षणों में रेडियो तेहरान से समाचार सुनेंगे। और अब आप मरियम मेहदादी और मोहम्मद मेहदी से समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। राष्ट्रपति ने कहा कि ट्रंप पर मुकदमा चलाकर उसे दंडित किया जाना चाहिए। माइक पोम्पियो ने कहा कि ईरान की धमकियों के मुकाबले में हमारी और डोनाल्ड ट्रंप की रक्षा कीजिए। मिडिल ईस्ट आई वेबसाइट ने लिखा है कि जनरल कासिम सुलेमानी की शहादत के परिणाम अमेरिका और इसराइल के लिए उल्टे निकले। 5 बड़ी शक्तियों ने परमाणु युद्ध रोकने का आह्वान किया है। और अब आप विस्तार से समाचार सुनिए।
राष्ट्रपति रईसी ने मांग की है कि जनरल कासिम सुलेमानी की शहादत के कारण ट्रंप पर मुकदमा चलाकर उसे दंडित किया जाना चाहिए। सैयद इब्राहिम रईसी ने शहीद जनरल कासिम सुलेमानी की दूसरी बरसी के अवसर पर तेहरान में एक जनसभा को संबोधित किया। उन्होंने अपने संबोधन में अमेरिकियों से कहा कि तुम लोग ये सोच रहे हो कि 3 जनवरी को जनरल कासिम सुलेमानी का अंत हो गया। उन्होंने कहा कि ये अमेरिका की गलत सोच है, क्योंकि 3 जनवरी जनरल कासिम सुलेमानी के फिर से जिंदा होने का दिन है। ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी के अनुसार जनरल कासिम सुलेमानी इराक के प्रधानमंत्री के आधिकारिक निमंत्रण पर इराक गए थे। उन्होंने कहा कि अमेरिकियों ने कासिम सुलेमानी पर नहीं बल्कि एक राष्ट्र पर हमला किया है। रईसी का कहना है कि डोनाल्ड ट्रंप, पोम्पियो और अन्य लोग जो जनरल कासिम सुलेमानी की शहादत में लिप्त हैं, उन पर अगर न्यायालय में न्यायपूर्ण ढंग से कार्रवाई करके दंडित किया गया तो ठीक है, वरना ये समझ लो कि फिर हमारा राष्ट्र इसका बदला लेगा। उन्होंने कहा कि शहीद सुलेमानी ने युवाओं की क्षमताओं को परखते हुए उनको वर्चस्ववादियों का मुकाबला करने का ढंग सिखाया। सैयद इब्राहिम रईसी ने कहा कि शहीद सुलेमानी एक विचारधारा थे। इस विचारधारा को गोलियों और मिसाइलों से समाप्त नहीं किया जा सकता, बल्कि वे अमर हो गए।
ईरानी सरकार के प्रवक्ता ने सोशल मीडिया से शहीद कासिम सुलेमानी का चित्र हटाए जाने की कड़ी आलोचना की है। अली बहादुरी जहरूमी ने कहा है कि अमेरिका को चाहिए कि वो मानवाधिकारों का उल्लंघन करने वाली प्रथा को समाप्त करे। انہوں نے ٹویٹ کیا ہے کہ سوشل میڈیا سے ہیرو شہید قاسم سلیمانی کا چتر ہٹایا جانا امریکہ کے آتنکی اپرادھوں کا ہی ایک بھاگ ہے۔ ایران کی سرکار کے پروکتا جیرومی نے سنیکت راج امریکہ کی کاریانہ کارروائی کو وشو کے لاکھوں لوگوں کی ابھیویکتی کی سوتنترتا اور مانواڈیکاروں کا الگھن بتایا۔ یاد رہے کہ سوموار 3 جنوری 2022 کو جنرل قاسم سلیمانی کی شہادت کی دوسری برسی تھی۔ 3 جنوری 2020 کو وہ بغداد ہوائی اڈے کے نکٹ امریکہ کی آتنکوادی کارروائی میں شہید ہوئے تھے۔
اسلامی گنتنتر ایران کے ودیش منترالے کے پروکتا کا کہنا ہے کہ افغانستان کے سمند میں ایران اور سارے پڑوسی دیش جس بات پر بل دیتے ہیں وہ ایک سمگر اور ویاپک سرکار کا گٹھن ہے کہ جس میں اس دیش کی ساری جاتیوں اور راشٹروں کی بھاگیداری ہو۔ ودیش منترالے کے پروکتا نے سوموار کو ایک پریس کانفرنس میں کہا کہ افغان جنتا کے بارے میں اسلامی گنتنتر ایران کی نیتی پوری طرح سے اسپشٹ رہی ہے اور سمست مدوں کے باوجود ہم نے یہی پریاس کیا ہے کہ افغان جنتا کے لیے چاہے وہ شرارتی ہوں یا افغانستان کے اندر حالات بہتر ہوں۔ انہوں نے بتایا کہ ہم افغانستان کے سارے پکشوں سے سمپرک میں ہیں اور وشیش پرتندھی شری قمی کے افغانستان کے دورے کے دوران اسلامی گنتنتر ایران کے درشٹکون کو بڑی سوکشما کے ساتھ طالبان کے سامنے اسپشٹ کیا گیا اور ہم ابھی طالبان کو سویکار کرنے کے چرن میں نہیں ہیں اور ہمیں امید ہے کہ کابل کے ادھیکاری ایسی دشا کی اور آگے بڑھیں گے جنہیں انتراشٹریہ روپ سے سویکار کیے جانے کی منزل مل جائے۔
یوروپیہ سانسد کا کہنا ہے کہ جنرل قاسم سلیمانی کی ہتیا انتراشٹریہ نیموں کا اپمان ہے۔ فارس نیوز ایجنسی کی رپورٹ کے انوسار یوروپیہ سانسد میں آئرلینڈ کے سانسد مائک ویلاس نے قدس بریگیڈ کے کمانڈر جنرل قاسم سلیمانی کی شہادت کی دوسری برسی کے افسر پر اپنے سندیش میں کہا کہ جنرل قاسم سلیمانی کی ہتیا امریکہ کے پاشوک اپرادھ کا چن انتراشٹریہ نیموں اور سنیکت راشٹر سنگھ کے گھوشنا پتر کا اپمان ہے۔ انہوں نے ٹویٹ کیا کہ 2 سال پہلے جنرل قاسم سلیمانی کی ہتیا امریکی سرکار کا پاشوک اپرادھ تھا جس نے ایک بار پھر انتراشٹریہ نیموں اور سنیکت راشٹر سنگھ کے گھوشنا پتر کے اپمان کو ظاہر کر دیا۔ انہوں نے اپنے ٹویٹ میں امریکہ کے اس اپرادھ کے بارے میں یوروپ کے سدسیہ دیشوں کی چھپی اور ان کی رکشاتمک مدرا پر پرتکریا ویکت کرتے ہوئے لکھا کہ یہ اپرادھ یوروپیہ سنگھ اور یوروپیہ سنگھ کے سدسیہ دیشوں کی کس چیز کو ظاہر کرتی ہے جو اس اپرادھ کی نندا کرنے تک کو تیار نہیں ہوئی۔
یہ سماچار آپ ریڈیو تہران سے سن رہے ہیں۔ حزب اللہ کا کہنا ہے کہ جنرل سلیمانی اور جنرل ابو مہدی المہندس کی شہادت کے دشپرام جاری رہیں گے۔ لبنان کے اسلامی پرتیرودھ آندولن حزب اللہ کے مہا سچیو سید حسن نصر اللہ نے سوموار کی شام جنرل قاسم سلیمانی، ابو مہدی المہندس اور ان کے ساتھیوں کی شہادت کی برسی کے اوسر پر آیوجت کاریکرم کو سمبودھت کرتے ہوئے کہا کہ جنرل سلیمانی اور جنرل ابو مہدی المہندس کی شہادت کے دشپرام جاری رہیں گے۔ ان کا کہنا تھا کہ پرتیرودھ کے کمانڈروں کی شہادت کے کاریکرموں کا آیوجن ان کی اہمیت دکھانا ہے۔ سید حسن نصر اللہ نے کہا کہ پرتیرودھ کے کمانڈروں اور جنرلوں کی شہادت کی برسی کا آیوجن ان کی سراہنا کرنے کے علاوہ جہاد، سنگھرش، پرتیرودھ اور امریکی زمینی سامراجواد کی سازشوں سے ٹکرانے پر بھی بل ہے۔ سید حسن نصر اللہ کا کہنا تھا کہ امریکہ داعش کو استتو میں لایا ہے اور عراق میں ہونے والے سارے اپرادھوں کا ذمہ دار ہے اور اس کے مقابلے میں ایران تھا جس نے داعش سے مقابلے میں عراقی راشٹر کا ساتھ دیا۔ ان کا کہنا تھا کہ جنرل قاسم سلیمانی بھی اتی گھنکاریوں کے سامنے ڈٹ گئے اور انہوں نے پرتیرودھ کرتا گٹوں کے گٹھن میں مہتوپورن بھومکا ادا کی۔
یمن کے ودیش منتری کا کہنا ہے کہ شہید جنرل سلیمانی اسلامی جگت کے شیر ہیں جن کو اتہاس نے امر بنا دیا۔ فارس نیوز ایجنسی کی رپورٹ کے انوسار یمن کی راشٹریہ سالویشن سرکار کے منتری ہیشام شرف نے یہ بیان کرتے ہوئے کہ شہید جنرل سلیمانی مظلوموں اور کمزوروں کے سائق تھے کہا کہ وہ دنیا کے سبھی لوگوں کے پریہ ہیں۔ ان کا کہنا تھا کہ شہید جنرل قاسم سلیمانی کی جہادی وچاردھارا اور ان کی جیونی یتھاوت پرکاشمان ہیں اور پوری دنیا کے سارے کرانتیکاری اور سوتنترتا پریمی اس سے پرکاش لے رہے ہیں۔
امریکی سینک سیریا سے 60 ٹینکر تیل چرا کر عراق لے گئے ہیں۔ سنا سماچار ایجنسی کے انوسار امریکی سینکوں کا ایک کاروان سیریا کے حسکا چھتر سے اتری عراق پہنچا ہے. 128 واہنوں کے اس کاروان میں 60 تیل ٹینکر تھے اور باقی واہنوں میں ہتھیار اور سین اپکرن لدا ہوا تھا. چوری کیے گئے تیل ٹینکروں کو 128 واہنوں کے بیچ میں رکھا گیا تھا اور اس کے آگے اور پیچھے ہتھیاروں سے لدے ٹرک تھے. یہ امریکی سینیہ کاروان سیریا کے حسکا چھتر میں استھت الولید چیک پوسٹ سے اتری عراق میں داخل ہوا.
دنیا کی پانچ بڑی پرمانو شکتیوں نے ابھوتپورو وگیپتی جاری کر کے پرمانو یدھ روکنے کا آہوان کیا ہے. سماچار ایجنسی فارس کی رپورٹ کے انوسار روس، بریٹین، امریکہ، چین اور فرانس نے ایک سنیکت وگیپتی جاری کر کے بل دے کر کہا ہے کہ پرمانو ہتھیاروں سے یدھ نہیں جیتا جا سکتا اور پرمانو یدھ نہیں ہونا چاہیے. اسی پرکار پرمانو ہتھیاروں سے سمپن پانچ دیشوں کی اور سے جاری ہونے والی وگیپتی میں کہا گیا ہے کہ یہ دیش اسٹریٹجک خطرے کو کم کرنے کو اپنی اصلی ذمہ داری سمجھتے ہیں اور جب تک پرمانو ہتھیار موجود ہیں ان کا پریوگ پرتیرکشا کے لیے کیا جانا چاہیے. یدھ کے مارگ میں ان ہتھیاروں کو رکاوٹ بننا چاہیے اور یدھ کو روکنے والا بننا چاہیے اور ہمارا پربل وشواس ہے کہ اس پرکار کے ہتھیاروں سے ادھک پرسار کو رکا جانا چاہیے.
عراق کے سوئم سیوی بل حشد الشعبی کا کہنا ہے کہ عراق کے ورد حملوں میں ریاض لپت ہے. فارس نیوز ایجنسی کی رپورٹ کے انوسار عراقی سوئم سیوی بل حشد الشعبی کے میڈیا پربھاری محنت اوقابی نے بتایا ہے کہ سعودی عرب سے عراق کے سماجک ڈھانچے کو ٹارگٹ کیے جانے کی یوجنا بنائی جا رہی ہے. ان کا کہنا تھا کہ راجنیتک، سماجک اور میڈیا کے چھیتر میں مدبھید پھیلانے کے لیے الیکٹرانک جنگ دوارا عراق کے سماجک ڈھانچے کو نشانہ بنایا جا رہا ہے اور یہ یوجنا سعودی عرب سے چلائی جا رہی ہے.
بھارت میں روزگاری اپنے چرم پر پہنچ رہی ہے. سینٹر فار مانیٹرنگ انڈین اکنامک کی اور سے جاری آنکڑوں کے انوسار دسمبر مہینے میں بے روزگاری در چار مہینے کے اچھ استر پر پہنچ گئی ہے. سی ایم آئی آئی کے آنکڑوں کے مطابق دسمبر میں بے روزگاری در بڑھ کر 7.9% ہو گئی جبکہ نومبر میں یہ در 7% تھی. اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے.
یہ ریڈیو تہران کی ہندی سیوا ہے.
انمول باتیں.
श्रोताओं, कार्यक्रम अनमोल बातें की एक अन्य कड़ी के साथ मैं सैयद मिसम आपकी सेवा में उपस्थित हूं. मेरा सलाम स्वीकार कीजिए. इस कार्यक्रम में भी हम वरिष्ठ नेता आयतुल्लाह अल-उज़्मा सैयद अली खामनेई के नैतिकता पर दिए गए भाषण का उल्लेख कर रहे हैं. वरिष्ठ नेता कहते हैं कि इमाम जाफर सादिक अलैहिस्सलाम फरमाते हैं, एक व्यक्ति ने अबू जर के नाम अपने एक पत्र में लिखा है कि हे अबू जर, अपने ज्ञान से हमें कोई नई बात बताएं और नया उपदेश दें. तो ये पढ़कर इमाम जाफर सादिक अलैहिस्सलाम ने लिखा, ज्ञान तो बहुत है किंतु मैं तुझे बताता हूँ कि जिसे चाहते हो उसके साथ बुराई न करो. ये याद रखो, अर्थात इसकी कोशिश करो कि तुम जिसे पसंद करते हो उसके साथ बुराई ना करो. तो इस पर इस व्यक्ति ने पूछा कि क्या आपने किसी ऐसे को देखा है जो उसके साथ बुराई करता हो जिसे वो चाहता हो. अर्थात व्यक्ति ने अबू जर के नाम अपने अगले पत्र में लिखा कि ये क्या बात हुई, आदमी जिसे चाहता है उसके साथ बुराई कैसे कर सकता है. ये पढ़कर अबू जर ने उसके लिए लिखा कि हाँ, हमने देखा है, स्वयं तुम, हर व्यक्ति इस दुनिया में سب سے ادھک اپنے آپ کو چاہتا ہے، سب سے ادھک سوئم کو چاہتا ہے، لیکن ایشور کی اوگیا کرتا ہے اور پاپ کرتا ہے۔ اس پرکار سے اپنے لیے ایشوریہ پرکوپ کا مارگ پرشست کرتا ہے، اور یہ واسطو میں اپنے ساتھ برائی کرنا ہے۔ ورشھ نیتا کہتے ہیں کہ پیغمبر اسلام نے فرمایا ہے کہ لوک اور پرلوک کے مدھے سیما کو پار کرنے والے دو پرکار کے ہوتے ہیں۔ ایک وہ لوگ ہیں جو بڑی آسانی سے پار کر لیتے ہیں اور دکھ سے چھٹکارا پراپت کر لیتے ہیں، اور کچھ لوگ ایسے ہوتے ہیں کہ جب وہ اس سیما کو پار کر لیتے ہیں تو دوسرے لوگ ان سے چھٹکارا پا لیتے ہیں۔ تو جو لوگ لوک پرلوک کی سیما پار کر کے سکھ کا سانس لیتے ہیں وہ ایشور کے نیک بندے ہوتے ہیں، وہ اپاسنا کے دکھوں اور کٹھنائیوں سے چھٹکارا پا لیتے ہیں، رات بھر جاگنے اور اپاسنا کرنے سے بچ جاتے ہیں اور ایک سکھمے جیون کی اور بڑھ جاتے ہیں۔ حالانکہ اچھ استھان تک پہنچنے والے ایشوریہ داسوں کے لیے اپاسنا کے دکھ بھی سکھ میں بدل جاتے ہیں، لیکن ان سب کے باوجود بہرحال یہ ایک پرکار کی پرتیبدھتا ہوتی ہے۔ اسی لیے کہا جاتا ہے کہ ایشور کے نیک بندے اس لوک کی سمسیا سے چھٹکارا پا کر پرلوک کے ہمیشہ رہنے والے سکھ کی اور بڑھ جاتے ہیں، اور ان کا ٹھکانہ سورگ ہوتا ہے۔
یہ تہران ہے اسلامی گنتانت ایران کی آواز۔
راجنیتک چرچا۔
دوستو، راجنیتک چرچا کا دینک کاریکرم لے کر اپستھت ہیں، قائم رضوی کا سلام سویکار کیجیے۔ شہید قاسم سلیمانی کی دوسری برسی کے کاریکرم، ٹونی بلیئر کو نائٹ ہڈ اوارڈ دیے جانے کا کڑا ورودھ، اور کورونا کے باوجود راجنیتاؤں کے سارجنک کاریکرم جاری، ان وشیوں پر آج کی چرچا میں ہم وستار سے بات کریں گے۔ یمن میں شہید قاسم سلیمانی کی دوسری برسی پر لوگوں کا ہجوم امڑ پڑا۔ یمنیوں کا کہنا ہے کہ ان کے سنگھرش نے پرتیرودھ کو نئی شکتی دی ہے۔ ایک رپورٹ لے کر اپستھت ہیں اختر عباس۔
ہنا فی صنعاء یحیل مئات من الیمنی۔
یمن کی راجدھانی صنعاء میں یہاں سوموار کو قدس بریگیڈ کے کمانڈر جنرل قاسم سلیمانی اور عراقی سوئم سیوی بل کے کمانڈر جنرل ابو مہدی المہندس کی دوسری برسی کے کاریکرم آیوجت ہوئے، جس میں بڑی سنکھیا میں لوگوں نے بھاگ لیا۔
هذه ذكرى ذكرى استشهاد المجاهد قاسم سليماني۔
انصار اللہ کے نیتا محمد احمد غلیسی کا کہنا ہے کہ یمن میں جنرل قاسم سلیمانی کو شردھانجلی پیش کرنے کا کاریکرم ایرانی، یمنی اور شیتر کے سارے پرتیرودھ کرتا راشٹروں کے بیچ ایکتا اور بھائی چارے کا چن ہے۔ پرتیرودھ کے سارے شہید یمن کے شہید ہیں۔
شہید سلیمانی بانه كان احمر روحن جهادی۔
انصار اللہ آندولن کے راجنیتک کاریالے کے سدسیہ حسن سعیدی کا کہنا ہے کہ شہید جنرل قاسم سلیمانی میں جہاد کا منوبل بہت زیادہ تھا، اور وہ یمن کی مظلوم جنتا سہیت اسلامی جگت کے مدوں پر وشیش دھیان دیتے تھے۔
الشہید الحاج قاسم سلیمانی مثل رحمت۔
یمنیوں کا کہنا ہے کہ جنرل قاسم سلیمانی کی شہادت پرتیرودھ کے مورچے کے نیچرل کی شروعات ہے، جو اس شہید کی مدد سے امریکہ کے مقابلے میں دن پرتی دن مسلم جگت میں زیادہ ایکتا پیدا کرتا ہے۔ انصار اللہ آندولن میں فلسطینی مدے کے پرمکھ حسن حمران کا کہنا ہے کہ ہم امریکہ سے یہ کہنا چاہتے ہیں کہ وہ یہ نہ سوچے کہ جنرل قاسم سلیمانی کو شہید کر کے وہ اپنے لکش تک پہنچ گیا ہے۔ انہیں یہ بات جان لینا چاہیے کہ جنرل قاسم سلیمانی کے خون سے اسلامی جگت کے پیڑ کی سینچائی ہوتی ہے اور اس کے دلوں میں ہزاروں سلیمانی پل رہے ہیں۔ انصار اللہ کے ایک نیتا یوسف المدانی کا کہنا ہے کہ جنرل قاسم سلیمانی کے خون کی قیمت شہر سے امریکہ اور زائونیوں کا نکلنا ہے۔ یمن، فلسطین، سیریا اور عراق سہیت پرتیرودھ کے مورچے کے دیشوں کی جنتا ہمیشہ اپنے شہیدوں کے پرتی وفادار رہے گی۔
یتجدد العہد والوفاء للشہید الحاج سلیمانی۔
اس کارکرم میں یمنی جنتا نے شہید سلیمانی کی آگیا پالن کا وچن لیا اور یمنی جنتا کے سمرتھن کے ان کے وچار پر بل دیا گیا اور کہا گیا کہ بہت سارے جنرل سلیمانیوں کا خون شیتر میں امریکہ کی اپستھتی کو ختم کر دے گا۔ عبداللہ یوسفی، IRIB نیوز، صنعاء۔
ब्रिटेन के बहुत से लोगों का कहना है कि ब्लेयर जैसे व्यक्ति जो युद्धोन्माद के लिए बदनाम रहे हैं उनको नाइटहुड जैसा अवार्ड देना एक गलत काम है। इन लोगों का कहना है कि इराक युद्ध के कारण ब्लेयर पर मुकदमा चलना चाहिए। विस्तार से बता रहे हैं अहमद अब्बास।
ब्रिटेन के पूर्व प्रधानमंत्री टोनी ब्लेयर को रॉयल अवार्ड देने के ब्रिटिश महारानी के फैसले के खिलाफ हस्ताक्षर अभियान शुरू हो गया है, जिस पर 5 लाख से अधिक लोग हस्ताक्षर कर चुके हैं और ये संख्या लगातार बढ़ रही है।
गार्डर इन ऑनर बेस्टोड पर्सनली बाय द क्वीन।
भूतपूर्व प्रधानमंत्री टोनी ब्लेयर को नाइटहुड अवार्ड दिया गया है जो अपने युद्धोन्माद की वजह से बदनाम है, इसलिए ब्रिटेन के मानवाधिकार कार्यकर्ताओं में आक्रोश है जो टोनी ब्लेयर पर मुकदमा चलाए जाने की मांग करते आ रहे हैं। एक कार्यकर्ता का कहना है कि हमारे संगठन का लक्ष्य युद्ध अपराधियों पर मुकदमा चलवाना है। हमने ब्रिटिश सरकार पर भारी दबाव डाला कि ब्लेयर पर मुकदमा चलाया जाए जो पिछले 2 दशकों में होने वाली जंगों के सूत्रधार रहे हैं। हम ब्लेयर को झूठा आदमी मानते हैं और उस दिन के इंतजार में हैं जब हेग की अदालत में ब्लेयर को अपने अपराधों का हिसाब देना पड़ेगा। ब्लेयर को जो अवार्ड मिला है वो ब्रिटेन का सबसे महत्वपूर्ण अवार्ड माना जाता है, इससे लोगों में भारी आक्रोश है। एक ब्रिटानी नागरिक की प्रतिक्रिया थी कि इन अपराधियों पर युद्ध अपराध का मुकदमा चलाया जाना चाहिए, मगर दंडित किए जाने के बजाय उनका प्रोत्साहन किया जाता है। वो लगातार मीडिया में मौजूद रहते हैं और जंग के फैसले का बचाव करते हैं। जिन जंगों की आग भड़काने में ब्लेयर की भूमिका रही उनमें इराक के खिलाफ 2 जंगें थीं। एक जंग 1999 में कोजोवो के खिलाफ हुई, सियरा लियोन में 2000 में जंग करवाई और 2001 में अफगानिस्तान पर चढ़ाई करवाई। इन जंगों ने बहुत व्यापक पैमाने पर तबाही और विध्वंस फैलाया है जिसमें ब्लेयर की मुख्य भूमिका रही। महिला मानवाधिकार कार्यकर्ता का कहना है कि हम इंसान हैं, हमें ये हक नहीं पहुंचता कि जंग की आग भड़काएं और इंसानों को कत्ल करके पैसा कमाएं और युद्धोन्मादियों का उत्साह बढ़ाएं। ये रवैया इंसानी मापदंडों से विरोधाभास रखता है। टोनी ब्लेयर ने अपने शासनकाल में भी और इसके बाद भी अमरीका की सभी जंगों का खुलकर समर्थन किया। इन जंगों में आमतौर पर मुसलमान देश निशाना बने। इनमें इराक और अफगानिस्तान की जंगें शामिल हैं जिन्हें संयुक्त राष्ट्र संघ ने भी गैर कानूनी माना है। टोनी ब्लेयर को अवार्ड दिए जाने के फैसले के खिलाफ कहा जा रहा है कि टोनी ब्लेयर ने प्रधानमंत्री रहते हुए 6 साल के भीतर 5 जंगों की आग भड़काई। इस पहलू से वो अन्य ब्रिटिश प्रधानमंत्रियों से आगे हैं। इस तरह कहना चाहिए कि ब्रिटेन का सबसे ऊंचा अवार्ड सबसे बड़े युद्धोन्मादी प्रधानमंत्री को दिया गया है। लंदन से IRIB के लिए मुश्तबा कासिमजादे की रिपोर्ट।
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔
और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
और श्रोताओं, अब रुख करते हैं हम भारत का। भारत में इस साल कई राज्यों में चुनाव होने जा रहे हैं। कोरोना को अनदेखा करते हुए चुनावी गहमा गहमी शुरू हो चुकी है। इस बारे में पेश है नई दिल्ली से शमशाद काजमी की रिपोर्ट।
भारत में जहां एक ओर कोरोना और इसके नए स्वरूप ओमिक्रोन के मामलों में निरंतर वृद्धि हो रही है, वहीं उत्तर प्रदेश की चुनावी रैलियों में कोरोना नियमों की धज्जियां उड़ाई जा रही हैं। उत्तर प्रदेश के नगर बरेली में कांग्रेस पार्टी की ओर से शहर में महिला मैराथन का आयोजन किया गया था, जिसमें महिलाओं के साथ हजारों छात्राओं ने भी बढ़ चढ़कर भाग लिया। भीड़ अधिक होने के कारण भगदड़ मचने से कई छात्राएं गिर गईं और उन्हें चोटें भी आईं। अखिल भारतीय कांग्रेस समिति की राष्ट्रीय महासचिव एवं उत्तर प्रदेश प्रभारी प्रियंका गांधी की ओर से दिए गए नारे "मैं लड़की हूँ, लड़ सकती हूँ" के अंतर्गत इस कार्यक्रम का आयोजन किया गया था। बताया जाता है कि इस भगदड़ में कोई गंभीर रूप से घायल नहीं हुआ है। कांग्रेसी नेता सुप्रिया एरन ने इस भगदड़ के पीछे किसी साजिश की आशंका जताई है। उन्होंने कहा कि जिस प्रकार से प्रदेश में कांग्रेस का जनाधार बढ़ रहा है, उसके दृष्टिगत इस कार्यक्रम को असफल बनाने के लिए साजिश भी की जा सकती है। भाजपा के राष्ट्रीय प्रवक्ता शहजाद पूनावाला ने प्रियंका गांधी और राहुल गांधी पर निशाना साधते हुए कहा कि इस रैली में कोविड प्रोटोकॉल की धज्जियां उड़ाई गई हैं। उत्तर प्रदेश में इस साल विधानसभा के चुनावों के लिए सत्तारूढ़ भारतीय जनता पार्टी सहित सभी राजनीतिक पार्टियों की चुनावी रैलियों में काफी भीड़ दिखाई दे रही है, जिसे देखते हुए चुनाव आयोग ने चिंता जताई है। समझा जाता है कि कोरोना के बढ़ते मामलों को देखते हुए चुनाव आयोग चुनावी रैलियों के लिए कोई दिशा निर्देश जारी करेगा। उधर भारत में जहां 24 घंटे में कोरोना के 37,379 नए मामले सामने आए हैं, वहीं ओमिक्रोन के भी 1,892 मामले सामने आ चुके हैं। राष्ट्रीय राजधानी दिल्ली में पिछले 24 घंटे में कोरोना के 5,500 मामले सामने आए हैं, जिसके बाद यहां अब शनिवार और रविवार को दिन का कर्फ्यू लगाने की घोषणा कर दी गई है। यहां रात का कर्फ्यू जारी है। बताया जाता है कि चूंकि ओमिक्रोन के लक्षण हल्के हैं, इसलिए ऐसे रोगियों का उपचार अधिकतर घरों में ही हो रहा है। दिल्ली के मुख्यमंत्री अरविंद केजरीवाल भी कोरोना संक्रमित हो गए हैं, जिनका घर पर ही उपचार हो रहा है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त होता है। ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, राजनीतिक चर्चा के बाद अब पेश किए जाएंगे साप्ताहिक कार्यक्रम ईरान भारत संबंध और कुरानी किस्से। तो पहले पेश है कार्यक्रम ईरान भारत संबंध।
ईरान भारत संबंध।
दोस्तों, कार्यक्रम ईरान भारत संबंध की एक अन्य कड़ी को लेकर उपस्थित हैं स्वाति और कायम रिजवी का सलाम स्वीकार करें। आज के कार्यक्रम में हम ईरान और भारत के संबंधों पर रूस और अफगानिस्तान के प्रभाव पर चर्चा करेंगे।
दोस्तों, पिछले कार्यक्रम में हमने ईरान तथा भारत के संबंधों पर चीन और पाकिस्तान के प्रभाव के बारे में चर्चा की थी। आज के कार्यक्रम में हम देखेंगे कि इन संबंधों को रूस और अफगानिस्तान किस प्रकार से प्रभावित करते हैं। पूर्व सोवियत संघ के काल में भारत उसका बहुत ही महत्वपूर्ण राजनीतिक घटक था। सोवियत संघ के विघटन के बाद से अमेरिका ने भारत को रूस से दूर करने के लिए बहुत प्रयास किए।
वॉशिंगटन के यह प्रयास लगातार जारी रहे, किंतु भारत की सरकारों ने मॉस्को के प्रति अपनी निष्ठा का सौदा नहीं किया। वह रूस का वफादार रहा। रूस और भारत दोनों देशों को क्षेत्र की बड़ी शक्तियों के रूप में देखा जाता है। एशिया में चीन के पश्चात भारत ही सबसे बड़ी आर्थिक शक्ति है। भारतीय उपमहाद्वीप में उसे बड़ी शक्ति के रूप में देखा जाता है।
नई दिल्ली और मॉस्को के बीच बढ़ते संबंधों के कुछ क्षेत्रीय एवं अंतर्राष्ट्रीय कारण हैं, जिनमें सन 2001 में अफगानिस्तान पर अमेरिका का हमला, अतिवादी एवं आतंकवादी गुटों का अस्तित्व में आना, पश्चिम एशिया तथा अन्य क्षेत्रों से दाइश जैसे तकफीरी आतंकवादी गुट की गतिविधियां, भारत के प्रतिस्पर्धी देश चीन की तेजी से बढ़ती अर्थव्यवस्था और इसी प्रकार की कुछ अन्य घटनाओं का यहाँ पर नाम लिया जा सकता है।
यही कारण है कि सन 2014 में नरेंद्र मोदी के सत्ता में आने के बाद भारत और रूस के संबंधों में विस्तार देखने में आया है। इन सब बातों के दृष्टिगत यह कहा जा सकता है कि रूस के साथ भारत के बढ़ते संबंध बजाय इसके कि तेहरान के साथ नई दिल्ली के संबंधों को प्रभावित करे, सामान्य यह चीन को अधिक प्रभावित कर रहे हैं। भारत, ईरान और रूस की क्षेत्रीय सहकारिता के दृष्टिगत ये बात कही जा सकती है कि नई दिल्ली तथा मॉस्को के बढ़ते संबंध क्षेत्र में पश्चिम के बढ़ते प्रभाव का विरोध करने वाले देशों के गठबंधन को अधिक मजबूत कर रहे हैं।
पिछले कुछ वर्षों में भारत सरकार के मंत्री और वहां के प्रधानमंत्री की केंद्रीय एशियन देशों और रूस की यात्राओं के दौरान इस बात पर बल दिया गया कि पाकिस्तान तथा अफगानिस्तान की सीमाओं से अतिवादियों के प्रवेश को रोकने के प्रयास किए जाएं। भारत के प्रधानमंत्री ने सन 2015 में अपनी रूस यात्रा के दौरान संभावित खतरों का मुकाबला करने के उद्देश्य से मॉस्को के साथ लगभग 10 अरब डॉलर के हथियारों का सौदा किया था, जिसमें S-400 बैलिस्टिक मिसाइल सिस्टम की खरीदारी भी शामिल थी। इसके अतिरिक्त भारतीय नौसेना को रूसी अकुला पनडुब्बी से लैस करने के साथ ही मॉस्को के साथ भारत में संयुक्त रूप में युद्धक विमानों के निर्माण के बारे में भी समझौता किया गया।
अफगानिस्तान की शांति वार्ता उन विषयों में शामिल है जिसमें भारत की सरकार शामिल होने की इच्छा रखती है। इस वार्ता में शामिल होकर भारत स्वयं को एक क्षेत्रीय शक्ति के रूप में स्थापित करने के प्रयास में है। चीन और अमेरिका के साथ प्रतिस्पर्धा में रूस द्वारा बहुपक्षीय बैठकों के आयोजन ने मॉस्को द्वारा नई दिल्ली के लिए इस अवसर को भी उपलब्ध करवा दिया है। हालांकि ये कहा जा सकता है कि अफगानिस्तान में सक्रिय तालिबान तथा अन्य आतंकी गुटों को नियंत्रित करने के लिए पाकिस्तान की भूमिका रूस के लिए बहुत अधिक महत्व रखती है।
इन सारी बातों के बावजूद रूस को भारत की बहुत जरूरत है। سن 2014 میں کریمیا کے روس میں ولے اور یوکرین کے گرہ یدھ کے کارن روس کو پشچم کے ویاپک پرتیبندھوں کا سامنا کرنا پڑا۔ اس سنکٹ کے بعد کسی سیما تک انتراشٹری استر پر الگ تھلگ پڑنے کے کارن روس کو بھارت سہت غیر پشچمی دیشوں کے سمرتھن کی بہت ادھک آوشکتا محسوس ہوئی۔ اس کا لابھ بھارت نے اٹھایا۔ روس دوارا بھارت کو اربوں ڈالر کے ہتھیار بیچنے کا ایک کارن ماسکو کی اسی ضرورت کو مانا جا رہا ہے۔ اسی بیچ بھارت بہت ہی سمجھداری سے روس اور امریکہ کے ساتھ اپنے سمبندھوں میں سنتولن بنا کر چل رہا ہے۔
کچھ لوگوں کا یہ ماننا ہے کہ بھارت چین اور روس کے بیچ کچھ مدوں پر کھلے مت بھید دیکھے جا سکتے ہیں، کنتو پشچم وشیش کر امریکہ کے مقابلے میں ان کے وچار کسی سیما تک سمان ہے۔ یہ مدعا ان تینوں دیشوں کے نکٹ لانے میں اپنی بھومکا نبھا سکتا ہے۔
امریکہ میں شیت یدھ کے دوران اس یدھ کے پرتی نشٹھا رکھنے والے ماسکو کو اب بھی اپنا سب سے بڑا شترو مانتے ہیں۔ اسی کے ساتھ وہ کھیتر میں ایران کو امریکہ کا سب سے کٹر دشمن مانتے ہیں۔ شاید یہی وجہ ہے کہ 11 ستمبر کی آتنکی گھٹنا کے بعد روس اور ایران تتھا امریکہ کی ایک پکشی نیتیوں کا ویروت کرنے والے دیش جیسے چین اور بھارت کے بیچ ایک بہو دھروی ویوستھا کو جنم دینے میں یوگدان کیا ہے۔
بھارت وارا روس سے S-400 بیلسٹک میسائل سسٹم کی خریداری سے امریکہ خوش نہیں ہے۔ امریکہ نے اعلان کیا ہے کہ بھارت کا یہ فیصلہ امریکہ اور بھارتی سینا کے بیچ سہیوگ میں مشکلیں پیدا کر سکتا ہے۔ بھارت نے سن 2018 میں ہی گھوشنا کر دی تھی کہ وہ روس سے S-400 خریدنے جا رہا ہے۔ حالانکہ امریکہ کے ساتھ بھارت کے سمبندھ بعد کے ورشوں میں ادھک گھنشٹھ ہوئے ہیں۔ سنیکت راج امریکہ کو یہ آشا ہے کہ بھارت ہند مہاساگر اور افغانستان میں اپنی مہتوپورن بھومکا نبھائے۔ جانکاروں کا کہنا ہے کہ روس کے ساتھ بھارت نے جو سینے سمجھوتا کیا ہے اس کو امریکہ ہضم نہیں کر پا رہا ہے۔
امریکی کانگریس کے ایک سدسیہ کا کہنا ہے کہ بھارت کے ساتھ روس کے سمجھوتے کے کارن بھارت تتھا امریکہ کے بیچ سینی سہیوگ میں سمسیائیں آ سکتی ہیں۔ ولیم تھرون بیری اس بارے میں کہتے ہیں کہ کسی بھی دیش کی اور سے روس سے S-400 میزائل سسٹم کی خریداری امریکہ کو اس بات کے لیے مجبور کرے گی کہ وہ اپنی تکنیک کو ان دیشوں کے حوالے نہ کرے۔ امریکہ میں سینی کمپنی کی سیواؤں کا نرکشن کرنے والے ولیم کا کہنا ہے کہ بھارت کی اور سے روس سے ہتھیاروں کا سودا کرنے سے واشنگٹن تتھا نئی دلی کے بیچ آگامی سہیوگ پربھاوت ہو سکتا ہے۔ انہوں نے یہ بھی کہا ہے کہ حالانکہ روس سے بھارت دوارا S-400 کے خریدے جانے سے امریکہ ناراض ہوا ہے، کنتو ہم بھارت کو پرتیبندھت نہیں کریں گے۔
ولیم کے انوسار روس کے ساتھ پارمپرک سمبندھ رکھنے والے دیشوں کی تلنا میں روس پر پرتیبندھ کے قانونوں میں کچھ انتر اور نرمی پائی جاتی ہے۔ یہ نرمی کیول بھارت سے وشیش نہیں ہے بلکہ اس میں وشو کے کئی انیہ دیش بھی شامل ہیں۔ اگر امریکی راشٹرپتی کسی وشیش دیش کے لیے چھوٹ کا سمرتھن کرتے ہیں تو پھر ایسے میں امریکی کانگریس کو اس بارے میں فیصلہ کرنا ہوگا۔ نکٹ بھوشیہ میں امریکہ روس کے سمادھان کے بارے میں جو نیتی اپنانے جا رہا ہے وہ بھارت کے لیے بہت ہی مہتوپورن ہو سکتا ہے۔ اس کا کارن یہ ہے کہ بھارت اب بھی اپنی ضرورت کے 60% ہتھیار روس سے ہی خریدتا ہے۔
یہ ایک واسطہ ہے کہ روس اور افغانستان کے ساتھ سمبندھوں کو وسطت کرنے کے لیے بھارت کے پاس بہت سی سمبھاونائیں پائی جاتی ہیں۔ ماسکو تتھا کابل کے ساتھ تہران کے میتری پورن سمبندھ رہے ہیں۔ دوسری بات یہ ہے کہ یہ دیش ایران کے بھیتر پونجی نویش کرنے کے لیے اچت پرستھتیوں کے سوامی ہیں۔ भारत और अफगानिस्तान के बीच व्यापारिक एवं आर्थिक संबंधों को विस्तृत करने में ईरान की चाबहार बंदरगाह का प्रयोग तेहरान और नई दिल्ली के संबंधों पर सकारात्मक प्रभाव डालेंगे।
अफगानिस्तान के साथ भारत के संबंध बहुत ही पुराने हैं। अफगानिस्तान के लोगों में भारत के प्रति सकारात्मक सोच पाई जाती है। भारत और अफगानिस्तान को दो स्ट्रेटेजिक घटक के रूप में देखा जाता है। अफगानिस्तान के पास आर्थिक विकास की बहुत संभावनाएं पाई जाती है, जबकि भारत विश्व की उभरती हुई अर्थव्यवस्थाओं में से एक है। ऐसे में अफगानिस्तान में पाई जाने वाली संभावनाएं और भारत की अर्थव्यवस्था दोनों ही देशों के लिए बहुत लाभदायक सिद्ध हो सकती है। तो दोस्तों, आशा कार्यक्रम का समय यहीं पर समाप्त होता है। हमें अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। قرآن قصے۔
दोस्तों, कार्यक्रम कुरानी किस्से की एक अन्य कड़ी के साथ उपस्थित हैं स्वाति और मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए। आज हम सूरह हुद की 12 से लेकर 14 आयतों के नाजिल होने के बारे में चर्चा करेंगे।
दोस्तों, जब से पैगम्बर इस्लाम ने मानव जाति के ईश्वरीय मार्गदर्शन की जिम्मेदारी संभाली, उन्होंने संसार के गुमराह लोगों को सही रास्ते पर लाने का प्रण कर लिया। वे लोगों का मार्गदर्शन करने के लिए स्वयं उनके घरों पर जाया करते थे। अगर उनको ये खबर मिलती कि फलां कबीले में कोई ऐसा व्यक्ति है जिसकी अगर रहनुमाई की जाए तो वो सुधर सकता है, तो वे उसके पास जाते और उसका सही मार्गदर्शन किया करते थे। जैसे जैसे पैगम्बर इस्लाम के प्रयास बढ़ते गए, अज्ञानियों और द्वेष रखने वालों का विरोध भी उसी हिसाब से बढ़ता गया। यहाँ पर ध्यान योग्य बिंदु यह है कि पैगम्बर इस्लाम के मुकाबले में जो लोग उठ खड़े हुए थे वे दो प्रकार के थे। पहला गुट उन लोगों का था जो अज्ञानी थे और अज्ञानता के काल की परंपराओं का अनुसरण किया करते थे। उनके विरोध का मुख्य कारण उनकी अज्ञानता थी। ये वे लोग थे जो अपने पूर्वजों की बताई हुई बातों को सही मानते थे। इन लोगों का ये मानना था कि जो काम इस समय हम कर रहे हैं वही हमारे पूर्वज शताब्दियों से करते चले आ रहे हैं। अगर वास्तव में ये काम गलत होते तो वे इनको क्यों अंजाम देते। पैगम्बर इस्लाम के मुकाबले में आने वाला दूसरा गुट उन लोगों का था जो अज्ञानी नहीं थे बल्कि बहुत ही चालाक थे और अपने हितों की पूर्ति में लगे रहते थे। ये लोग मूर्ति पूजा में विश्वास नहीं रखते थे किंतु अपने निजी हितों की पूर्ति और लोगों पर अपने वर्चस्व को बनाए रखने के लिए अज्ञानियों का समर्थन करते थे। इस प्रकार के लोग अज्ञानियों के समर्थन से पैगम्बर इस्लाम के मुकाबले में उठ खड़े हुए और खुलकर इस्लाम का विरोध करने लगे।
इस गुट ने इस्लाम की प्रगति को रोकने के लिए हर हथकंडे का प्रयोग किया। उन्होंने पहले तो वार्ता तथा सुलह और समझौते का रास्ता अपनाया, ताकि अपनी इस चाल से वे पैगंबर को अत्याचार और अज्ञानता के विरुद्ध संघर्ष से रोक सकें। हालांकि पैगंबर इस्लाम ने बहुत ही स्पष्ट ढंग से अपनी नीति बयान कर दी थी। उन्होंने कहा था कि ईश्वर की सौगंध, अगर मेरे एक हाथ पर सूरज और दूसरे पर चांद लाकर रख दो, तब भी मैं अपने मिशन के पीछे नहीं हटूंगा। मैं समस्याओं का मुकाबला करते हुए अपने मिशन को बढ़ाता रहूंगा, चाहे इसमें विजयी हूं या मारा जाऊं।
पैगंबर इस्लाम के अथक प्रयासों को रोकने के लिए इस्लाम के विरोधियों ने लालच देने का रास्ता अपनाया। अपनी इसी चाल के अंतर्गत उन्होंने धन दौलत, पद, महंगे उपहार और खूबसूरत औरतों का प्रस्ताव रखा। पैगंबर इस्लाम ने इन प्रस्तावों को भी ठुकरा दिया। आपने उनसे कहा कि मैं तुम्हारे इन प्रस्तावों के मुकाबले में तुमसे केवल यही कहना चाहूंगा कि कलमा पढ़ो।
इस्लाम विरोधियों ने जब ये देखा कि उनकी ये चाल भी विफल हो गई है, तो उन्होंने मनोवैज्ञानिक चालें चलना आरंभ कर दी। अब उन्होंने ये शैली अपनाई कि लोगों के सामने हजरत मोहम्मद का मजाक उड़ाया जाए और उनका अपमान किया जाए, ताकि लोगों के बीच उनकी कोई अहमियत न रह पाए। इन लोगों का यह भी मानना था कि इस काम से हो सकता है कि पैगम्बर के मानने वालों की संख्या में कुछ कमी आए।
अपनी मनोवैज्ञानिक चाल को देखते हुए उन्होंने कुछ ऐसे शब्द गढ़े जिससे पैगंबर का महत्व लोगों के बीच कम हो जाए। उन्होंने पैगंबर इस्लाम को झूठा, जादूगर, पागल और इसी प्रकार के शब्दों से संबोधित करना आरंभ किया। इसके बाद इस्लाम विरोधियों ने पैगंबर इस्लाम की हत्या करने, उनके अनुयायियों को यातनाएं देने तथा उनकी भी हत्या की योजना बनाई।
अम्मार बिन यासिर के परिवार को बुरी तरह से यातनाएं दी गई। अम्मार की मां सुमैया को इतनी अधिक यातनाएं दी गई कि वे यातनाओं के कारण शहीद हो गई। अम्मा यासिर के भाई अब्दुल्ला और उनके पिता यासिर को मक्के में इतना अधिक टॉर्चर किया गया कि वे इस्लाम की राह में शहीद हो गए। बेलाल को भी यातनाएं देने के साथ उसने यह कहा कि तुम मोहम्मद को मानने से इनकार कर दो। उन्होंने यातनाएं सहना स्वीकार किया, लेकिन हजरत मोहम्मद का इनकार नहीं किया।
कुरैश ने मुसलमानों को शारीरिक एवं मानसिक यातनाएं देने के बाद अब हजरत मोहम्मद का दूसरे ढंग से विरोध करना आरंभ कर दिया। नजर बिन हारिसा और उकबा मदीने गए। उन्होंने यहूदी विद्वानों से मदद मांगी। उन्होंने उनसे तीन सवाल किए। इन लोगों ने असहाब कहफ, जुल्करनैन और रूह के बारे में उनसे पूछा। अब वे मक्का वापस आए और उन्होंने ये तीनों सवाल हजरत रसूल खुदा से पूछे। पैगंबर इस्लाम ने इन तीनों सवालों का जवाब दिया। उन्होंने जवाब सुने और संतुष्ट हो गए, लेकिन फिर भी वे ईमान नहीं लाए।
इन लोगों के विभिन्न प्रकार के हथकंडों के बावजूद पैगंबर इस्लाम ने गुमराह लोगों का मार्गदर्शन करने के लिए अपने मिशन को बिल्कुल नहीं छोड़ा और अपने प्रयासों को जारी रखा। आपने इस सारी मुश्किलों का सामना बहुत ही धैर्य के साथ किया। कभी कभी वे इस बात को लेकर दुखी होते थे कि अज्ञानी सच्चे रास्ते को अपना नहीं रहे हैं, लेकिन उन्होंने कभी भी हिम्मत नहीं हारी। पैगंबर इस्लाम ने उन सांसारिक आकर्षणों की ओर कोई भी ध्यान नहीं दिया जो उनसे पहले के ईश्वरीय दूतों को भी पेश किए गए थे। हालांकि उनमें से कुछ इन लोगों की चालों का शिकार हुए थे। ईश्वर जब भी पैगंबर इस्लाम पर आयते नाजिल करता था, तो वे उसको लोगों को बहुत ही धैर्य के साथ सुनाया करते थे। अगर वर्तमान परिस्थितियां अलग प्रकार की होती और आयत को दूसरों तक फौरन पहुंचाने का उसमें आदेश नहीं होता, तो वे उसे रुककर लोगों को बताया करते थे।
ایک دن پیغمبر اسلام نے حضرت علی علیہ السلام سے کہا کہ میں نے ایشور سے چاہا کہ میرے اور تمہارے بیچ بندھو تو استھاپت کرے، اور میری یہ دعا اس نے سویکار کر لی۔ اسی پرکار سے میں نے چاہا کہ تم کو میرا اتراادھیکاری بنائے، اور یہ بات بھی مان لی۔ کچھ مصلحتوں کے کارن ان باتوں کو میں نے لوگوں تک پہنچانے میں ولمب کیا۔ جب پیغمبر اسلام کی یہ بات ان کے ورودھیوں تک پہنچی تو وہ بہت ہی ناراض ہوئے۔ انہوں نے اپنی شتروتا کے کارن کہا کہ اگر محمد واسطہ میں سچ بول رہے ہیں تو ایشور ان کی ساری مانگوں کو پورا کرے۔ اب وہ ایشور سے فرشتوں کی مانگ کیوں نہیں کرتے کہ آ کر ان کی سہایتا کریں؟ اگر وہ سچ بولتے ہیں تو وہ اپنے ایشور سے کیوں خزانے کی مانگ نہیں کرتے تاکہ اس کو اپنے ماننے والے غریبوں میں بانٹیں؟
اسی دوران سورہ ہود کی تین آیتیں نازل ہوئی جن میں پیغمبر اسلام سے مانگ کی گئی کہ وہ اپنے ورودھیوں کے ورودھ کے بھے سے آیت کو پہنچانے میں کسی بھی پرکار کا ولمب نہ کریں۔ ان آیتوں میں ایشور کہتا ہے کہ شاید کچھ آیتوں کو جو تم پر نازل ہو ان کو لوگوں تک پہنچانے میں ولمب کرو، اور اس کارن تم دکھی ہو جاؤ کہ کہتے ہیں کہ کیوں تم پر خزانہ نہیں آیا، یا یہ کہہ سکتے ہیں کہ کیوں تمہارے ساتھ کوئی فرشتہ نہیں آیا۔ تم بالکل بھی چنتت نہ ہو، کیونکہ تم تو کیول سندیش پہنچانے والے ہو، اور ایشور ہر چیز پر نیانتن رکھنے والا ہے، وہ ان کو دیکھ لے گا۔ کیا وہ کہتے ہیں کہ تم نے اس قرآن کو جھوٹے ہی ایشور سے سمبندھت کر دیا ہے اور یہ گڑا ہوا ہے؟ ان سے کہو کہ اگر تم سچ کہتے ہو تو تم بھی اس طرح کے گڑے ہوئے 10 سورے لے آؤ۔ ایشور کو چھوڑ کر اس کام کے لیے تم سارے لوگوں کو نمنترن دے سکتے ہو۔ اگر انہوں نے تمہارا نمنترن سویکار نہیں کیا تو سمجھ لینا کہ یہ قرآن ایشور کی اور سے ہی بھیجا گیا ہے، اور اس کے اترکت کوئی بھی پوجی نہیں ہے۔ کیا اتنی باتوں کے باوجود تم اسلام لاؤ گے؟ تو دوستوں، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ انومتی دیجیے۔
یہ تہران ہے اسلامی گنتانت ایران کی آواز۔ شوتو، ابھی آپ سن رہے تھے ساپتاہک کارکرم قرآن قصے۔ تو اسی کے ساتھ ہمارا یہ کارکرم یہیں پر سماپت ہوتا ہے۔ شبھ کامناؤں کے ساتھ آپ سے ودا چاہتے ہیں۔ خدا حافظ، شبھ راتری۔Thank you.